আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যান ওয়া আদামু বাইনাল মায়ে ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বাদ, ফাউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। ইন্নাল্লাহা ওয়া মালায়েকাতাহু ইউসাল্লুনা আলান নাবী, ইয়া আইয়ুহা আল্লাযীনা আমানু সাল্লু আলাইহি ওয়া সাল্লিমু তাসলিমা। আল্লাহুম্মা সাল্লি আলা সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন ওয়া আলা আলি সাইয়্যিদিনা মাওলানা মুহাম্মাদিন সালাতান দাইমাতান বিদাওয়ামিল মালিকিল হাইয়্যিল কাইয়্যুম। আজ কি আমারি ইস রুহানি তরবিয়তি নশিস্ত কা উনওয়ান হ্যায় উলামায়ে হুজুরি। ইয়ে উনওয়ান বড়া মুনফরিদ হ্যায় অর বড়া আহম হ্যায়। ইয়াকিনান ইসসে কবল আপনে ইস উনওয়ান পর গুফতগু নহীঁ সুনি হো, বলকে হো সকতা হ্যায় কি ইয়ে উনওয়ান হি না সুনা হো। ইসলিয়ে হাম পহলে ইস উনওয়ান কি ওজাহত করেঙ্গে অর উসকে বাদ ইস পর গুফতগু করেঙ্গে। ওয়ামা তাওফীকি ইল্লা বিল্লাহিল আলিয়্যিল আযীম। সবসে পহলে উনওয়ান কো সমঝিয়ে, উনওয়ান হ্যায় উলামায়ে হুজুরি। এক চিজ হ্যায় হাজির হোনা, হাজির হোনে কে মানা হ্যায় মৌজুদ হোনা। হাম কহতে না ইস আদমি কি হাজিরি কম হ্যায়, ইস বচ্চে কি হাজিরি কম হ্যায়, ইয়ানি ইসকি মৌজুদগি নহীঁ হ্যায়। ইয়ে আদমি হাজির হ্যায় ইয়ানি ইয়ে মৌজুদ হ্যায়। তো এক হোতা হ্যায় হাজির হোনা অর ইসি সে হ্যায় হুজুরি, জিসকা এক মানা তো ইয়ে হ্যায় কি হামা ওয়াক্ত হাজির হোনা, হামা ওয়াক্ত মৌজুদ হোনা। ইয়া ইউ কহিয়ে কি জব চাহনা উস ওয়াক্ত হাজির হোনা, জব চাহনা উস ওয়াক্ত মৌজুদ হোনা। নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম কি বারগাহ মে সাহাবা কিরাম রিজওয়ানুল্লাহ তাআলা আলাইহিম আজমাইন হাজির হতে থে অর উস হাজিরি কো আউয়ালিয়ত দেতে থে হর চিজ পর। দুনিয়া কে কোই ভি কাম হো, উন তমাম কামো পর বারগাহে রিসালাত সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কি হাজিরি কো তরজিহ দেতে থে, আউয়ালিয়ত দেতে থে। ইসিলিয়ে সাইয়্যিদনা আবু বকর সিদ্দিক রাদিয়াল্লাহু তাআলা আনহুনে আরজ কিয়া বারগাহে রিসালাত সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম মে, ফরমাতে ইয়া রাসূলুল্লাহ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম, ফিদা কা উম্মি ওয়া আবি, হুজুর মেরে মা বাপ আপ পে কুরবান, মুজে তিন চিজে পছন্দ হ্যায়, এক আপকো দেখনা, দূসরা আপকে পাস ব্যাঠনা অর তীসরা আপনা সব কুছ আপ পর লুটানা। ইয়ে তিন চিজে মুজে পছন্দ। তো সিদ্দিক আকবর রাদিয়াল্লাহু তাআলা আনহু কো নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম কে পাস ব্যাঠনা ইতনা পছন্দ থা কে আজ তক হুজুর কে পাস, বলকে আজ কিয়া কিয়ামত তক হুজুর কে সাথ। ইসি তরহ দিগর সাহাবা ইকরাম রিজওয়ানুল্লাহ তাআলা আলাইহিম আজমাইন হামা ওয়াক্ত বারগাহ রিসালাত সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম মে হাজির রহতে, জব চাহতে চলে যাতে অর আগর কবি না যা পাতে তো বেচ্যান হো যাতে, বেকরার হো যাতে কে আজ হামনে নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম কা দিদার নহীঁ কিয়া, হামা ওয়াক্ত হাজির হোনে ওয়ালে। আচ্ছা ইয়ে চিজ তো থি উস ওয়াক্ত তক জব নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম জাহিরি তৌর পর ইস দুনিয়া মে জলওয়া গর থে, জাহিরি তৌর পর মৌজুদ থে, লেকিন জব সরকার নে পর্দা ফরমা লিয়া, ইস দুনিয়া সে জাহিরি তৌর পর তশরীফ লে গয়ে, আব কিয়া কিয়া যায়, আব হাজিরি কেসি হো। ইয়াদ রাখিয়ে উলামায়ে হুজুরি উনে কাহা জাতা হ্যায় কি জো জব চাহতে হ্যায় সরকার উনে আপনা দিদার করা দেতে। সরকার কে ভিসাল কে বাদ জাহিরি তৌর পর পর্দা ফরমানে কে বাদ আব জিয়ারাতুন নবী সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম কা সিলসিলা জারি হ্যায় অর ইনশাআল্লাহ কিয়ামত তক জারি রহে। জিসকা কলব সাফ হ্যায় রোশন হ্যায় ও হুজুর কো দেখ সকতা। আর ফরমায়ে নবী পাক আলাইহিস সালাতু ওয়াস সালাম নে হাদিস শরীফ জিসকা মাফহুম ইয়ে হ্যায় কি জিসনে খাব মে মুঝে দেখা উসনে মুঝি কো দেখা, ইসলিয়ে কি শয়তান মেরি সূরত ইখতিয়ার নহীঁ কর সকতা। এসা নহীঁ হো সকতা কি শয়তান মুতাশাক্কিল হোকর আ যায়, फरमाया शैतान मेरी सूरत इख्तियार नहीं कर सकता, जिसने मुझे देखा उसने मुझ ही को देखा। और देखने वाले हैं, जो देख रहे हैं, देखते रहेंगे और कयामत तक देखते रहें। तो उन उलमा में से, उन मशाइख में से जिनको उलमाए हुजूरी कहा गया, यानी जो हर वक्त बारगाह मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम में हाजिर, कुछ ऐसे हैं जो रोजाना हाजिरी देते, रोजाना रात को नबी पाक अलैहिस्सलातु वस्सलाम की बारगाह में हाजिर देते थे, विसाल के बाद भी, ऐसा नहीं कि जाहिरी हयात में, सहाबा तो हाजिरी देते थे लेकिन विसाल मुबारक को अरसा दराज गुजर गया, जियारत नबी सल्लल्लाहु अलैहि वसल्लम का सिलसिला जारी है और जारी रहे। उन्हीं में से एक नाम, एक चमकता हुआ दमकता हुआ नाम, शेख मुहक्किक हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी नव्वर अल्लाह मरकदहु का नाम। इल्मे हदीस की शमा उन्होंने हिंदुस्तान में रोशन की उलमाए हुजूरी में से। और उनकी कैफियत क्या थी? रोजाना हुजूर की ज्यारत होती। अब आप देखें, एक मोमिन के लिए अपने नबी सल्लल्लाहु अलैहि वसल्लम की ज्यारत कितना बड़ा एजाज है, गोया उसके ईमान की मेराज है। अगर नींद में ज्यारत हो जाए तो ऐसी नींद पर तो बेदारियां कुर्बान, ऐसी नींद पर बेदारियां कुर्बान कि जिस नींद में आका का दीदार हो जाए। तो हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी नव्वर अल्लाह मरकदहु रोजाना हुजूर की ज्यारत करते, मदीने तैयबा में हाजिर। एक दिन नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, अब्दुल हक हिंदुस्तान जाओ और वहां जाकर इल्मे हदीस की तबलीग करो, तशहीर करो, इसको जारी करो। अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैं यहां होता हूं तो रोजाना जियारत कर लेता हूं, अब दूर होऊंगा तो कैसे जियारत होगी। अब देखिए, सरकार की मोहब्बत, इनका इश्क रसूल और सरकार दो आलम अलैहिस्सलातु वस्सलाम का इन पर करम देखिए। जब इन्होंने अर्ज किया कि मैं यहां होता हूं तो रोजाना जियारत कर लेता हूं और जब दूर जाऊंगा तो कैसे जियारत करूंगा, फरमाया नबी पाक अलैहिस्सलातु वस्सलाम ने, अब्दुल हक जाओ, जिस मकाम पर होगे हम वहीं जियारत करा दें, जिस मकाम पर होगे वहीं जियारत करा दें। कैसे खुश नसीब लोग थे कि जब चाहते थे हुजूर की जियारत करते थे, कि हुजूर करम फरमाते थे और अपनी जियारत से मुशर्रफ फरमा दिया कर। तो नबी पाक अलैहिस्सलातु वस्सलाम के हुक्म पर हिंदुस्तान तशरीफ लाए हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी, आकर इल्मे हदीस की शमा रोशन की, दरस व तदरीस का सिलसिला शुरू किया। एक दिन सरकार ने फरमाया, अब्दुल हक, यहां के जो सूफिया हैं उन पर नजर रखना, हिंदुस्तान में जो सूफिया हैं उन पर नजर रखना। इन्होंने कहा ठीक है, इसका इशारा शायद यही होगा कि मैं जाकर उनसे मिलूं, उनके हाल अहवाल को देखूं। एक दिन चले गए, एक जगह गए, देखा कि बहुत से सूफी बैठे, ये भी जाकर बैठ गए, लेकिन देखा कि सबके सामने भंग के प्याले रखे, भंग पी रहे, नशा। और जो उनका सबसे बड़ा गुरु था उसने कहा, लो तुम भी पी लो। इन्होंने कहा, मैं क्यों पीऊं, ये तो हराम है, ये तो नशा है, मैं नहीं पीऊंगा। कहा, तुम्हें पीना पड़ेगा। इन्होंने कहा, मैं नहीं पीऊंगा, शरीयत के खिलाफ कोई काम नहीं करूंगा। उसने कहा, अच्छा ठीक है, फिर मैं भी देख लूंगा। ये वहां से उठकर आ गए। अब जब रात हुई और हाजिरी हुई बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में, जब ये जाने लगे तो देखा कि दरवाजे पर वही सूफी खड़ा जो दिन में इनको भंग पिला रहा था कि तुझे पीना पड़ेगा, और इन्होंने मना कर दिया, वही खड़ा। इन्होंने अंदर जाने की कोशिश की, उसने रोक दिया। क्यों? कहा, पहले वो पीना पड़ेगा प्याला, वो भंग का प्याला पियो तब तुझे अंदर जाने की इजाजत मिलेगी। इन्होंने कहा, नहीं ये तो नहीं हो सकता, शरीयत के खिलाफ काम नहीं करूंगा, ये नशा है, हराम है, मैं ये काम नहीं करूं। उसने कहा, फिर मैं जाने नहीं दूं। बड़े परेशान हुए, पूरा दिन गुजर गया, रात गुजर गई, सुबह हो गई, बेचैनी बेकरारी, आज हुजूर की ज्यारत नहीं हुई। दूसरी रात हुई, फिर बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में हाजिरी के लिए गए, देखा कि फिर वही खड़ा। इन्होंने कोशिश की, उसने फिर रोक दी। पीना पड़ेगा प्याला तब अंदर जाने दूंगा। बड़े परेशान हुए, कहा ये तो नहीं करूंगा। फिर रात गुजर गई, वापिस आ गए। अब दो दिन हो गए नबी पाक अलैहिस्सलाम की ज्यारत नहीं हुई। गौर करो, जो रोजाना ज्यारत करता हो उसकी क्या कैफियत हो, उसका ईमान कितना ताजा होता होगा, उस पर रहमतों की बारिश कितनी होती होगी। रोजाना हुजूर की ज्यारत कर रहा और दो दिन हो गए ज्यारत नहीं हुई, बेचैनी बेकरारी, परेशान है, इधर शरीयत है उधर वो बदबख्त है जो रोक रहा है कि नहीं पीना पड़ेगा। तीसरी रात जब हुई और इन्होंने फिर ये पहुंचे, देखा कि फिर वही खड़ा है। उसने कहा आज भी नहीं जाने दूंगा, पहले वो प्याला पीना पड़ेगा तब अंदर जाने दूंगा। अब ये बेचैन बेकरार अजीब कैफियत तारी हो गई, आंखों से आंसू जारी हो गए। इन्होंने सुना कि अंदर से नबी पाक अलैहिस्सलाम की आवाज आई कि दो रोज हो गए अब्दुल हक नहीं आया, दो रोज हो गए अब्दुल हक हमारे दरबार में नहीं आया। फिर सरकार ने खुद ही फरमाया, किसी को हुक्म दिया, कहा एक कुत्ता हमारे दरवाजे पर बैठा है जो अब्दुल हक को अंदर आने नहीं दे रहा, एक कुत्ता बैठा है जो अंदर आने नहीं दे रहा, उसको हटा दो, अब्दुल हक को अंदर आने दो। तो वो जिनको हुक्म दिया था वो आए और उस सूफी को हटा दिया, और शेख अब्दुल हक मोहद्दिस देहलवी बेचैनी बेकरारी में अंदर दाखिल हुए, सरकार के कदमों पर गिर गए, रोए, कैफियत तारी हुई, दो दिन से नहीं देखा था, दीदार से अपनी प्यास को बुझाया, कल्ब को सुकून हुआ, इत्मीनान हुआ, और उसके बाद वापस आ गए। जब सुबह हुई तो अब इन्होंने सोचा कि मैं जरा जाकर देखूं कि वो सूफी का क्या हाल है जिसको हटा दिया गया। वहां पर जब तशरीफ ले गए, देखा कि लोग इसी तरह बैठे हैं, उसके जितने मुरीदीन थे या जो उसके चेले थे जो भी आप कहें, सबके सामने वही प्याले रखे हुए भंग के पी रहे हैं, नशा कर रहे हैं, उल्टी सीधे खराफात बक रहे हैं। उन्होंने कहा आओ, आओ बैठो। उन्होंने कहा आज तुम्हारा वो गुरु कहाँ है, वो तुम्हारा पीर कहाँ है। उनका हजरत हुजरे में है, अंदर अंदर हुजरे में, आज बाहर नहीं निकले। अच्छा क्यों नहीं निकले, कहा ये पता नहीं क्यों नहीं निकले। उनका जाकर देखो, किसी ने जाकर दरवाजा खोला, जैसे ही दरवाजा खोला तो एक कुत्ता निकला और बाहर चला गया, एक कुत्ता निकला और बाहर चला गया। सरकार की ज़बाने मुबारक से निकल गया था कि अब्दुल्लाह दो दिन से नहीं आया, हमारे दरवाजे पे कुत्ता बैठा है जो उसे आने नहीं दे रहा, उसको हटा दो, अब्दुल्लाह को आने दो। वो कुत्ते की शक्ल में ही मुतशक्किल हो गया और उसके बाद वो चला गया। पता चला कि उनका इम्तिहान था, उनकी आजमाइश थी, और अल्लाह तबारक व तआला ने उस आजमाइश में अपने करम से उन्हें पूरा उतरने की तौफीक अता फरमाई। अगर वो पी लेते तो शरीयत के खिलाफ वर्जी हो जाती, उधर वो कह रहा है पियो तब जाने दूंगा, और इधर कहते नहीं शरीयत इजाजत नहीं देती मैं कैसे पी लूं। इनकी इस्तेकामत है, उधर दीदार के लिए बेचैन है, इधर वो खड़ा है, लेकिन इस्तेकामत के साथ शरीयत पर कायम रहे, अल्लाह तबारक व तआला ने अपने करम से कायम रखा और उसको हटा दिया और ये सरकार की बारगाह में हाजिर हो गए। ये हैं उलमाए हुजूरी। आज बेचैन होते हैं, बेकरार होते हैं अहले ईमान, किसी तरह सरकार की ज्यारत हो जाए, कोई वजीफे पढ़ रहा है, कोई रोजे रख रहा है, कोई रियाजत कर रहा है, कोई मुजाहिदा कर रहा है, अरे उनका मुकद्दर देखो जो हर रात हुजूर की ज्यारत करते, हर रात सरकार इतना करम फरमाते कि हर रात उनके ख्वाब में तशरीफ ले आते या उन्हें अपने दरबार में बुला लेते। ये हैं शेख अब्दुल हक मुहद्दिस देहलवी, जिनका मजार मुबारक देहली में महरौली में है। इस फकीर को उनके मजार मुबारक पर हाजिरी का शर्फ हासिल। और उनका मकाम क्या था, जब विसाल का वक्त करीब आया, उससे कुछ अरसे पहले एक बादशाह ने कहा हजरत मैं आपका मकबरा तैयार कराना चाहता हूं। फरमाया करा दो। जिंदगी ही में उसने शानदार मकबरा तैयार कराया, और जब मकबरा तैयार हो गया, गुंबद बन गया, पूरी हर तरीके से मुकम्मल हो गया, आकर कहा हुजूर मकबरा तैयार है। फरमाया हम भी तैयार हैं। उसी वक्त कलमा पड़ा, लेट गया और विसाल हो गया, और उसी मकबरे में दफन है हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी। यह उनका मकाम और यह उनका मर्तबा। पता चला कि ये उलमाए हुजूरी हैं जो सरकार की बारगाह में हाजिर होते। इसी तरह हजरत अमीर खुसरो, आपने नाम सुना है, हजरत महबूब इलाही सुल्तान निजामुद्दीन औलिया के मुरीद खास, خلیفہ خاص. مرید تو بہت سے ہوتے ہیں نا، لیکن اصل مرید وہ ہے کہ پیر کہہ دے یہ میرا مرید، یہ میرا مرید، یہ مقام اور مرتبہ ان کا. محبت کرتے تھے، بے شمار واقعات ان کے ہیں. ایک دن سفر کرتے کرتے پانی پت چلے گئے. پانی پت ہندوستان میں ایک مقام ہے، ایک جگہ کا نام. وہاں پر ایک بزرگ ہوتے تھے، حضرت بو علی شاہ قلندر رحمت اللہ علیہ، اپنے زمانے کے جلیل القدر بزرگ. وہ بھی علماء حضوری میں سے تھے جن کو حضور کی زیارت ہو جائے، جن پر سرکار کرم فرماتے. چلے گئے ان کے پاس بیٹھے. انہوں نے کہا کس کے مرید ہو؟ کہا حضرت محبوب الہی کا، نظام الدین اولیاء. اچھا ان کے مرید ہو؟ جی میں ان کا مرید ہوں. تمہارے پیر کو ہم نے حضور کی محفل میں نہیں دیکھا. کس نے کہا؟ بو علی شاہ قلندر رحمت اللہ علیہ. تمہارے پیر کو ہم نے سرکار کی محفل میں نہیں دیکھا. پتہ یہ چلا کہ آج تک محفلیں جاری ہیں، قیامت تک جاری رہیں گی. یہ باطنی نظام ہے، یہ عقل کے اندھے اور عقل کے کورے یہ سمجھتے ہیں کہ وصال فرما لیا تو معاذ اللہ مر گئے، مٹی ہو گئے، ثم معاذ اللہ. ارے سرکار زندہ ہیں، محفلیں اسی طرح جاری. وہ تو خوش نصیب ہیں جو ان محفلوں میں حاضر ہوتے. جب حضرت بو علی شاہ قلندر رحمۃ اللہ علیہ نے یہ فرمایا ہم نے تمہارے پیر کو حضور علیہ الصلوۃ والسلام کی محفل میں نہیں دیکھا، اب یہ بڑے مغموم ہوئے، رنجیدہ ہوئے، جواب نہیں دیا، خاموشی سے اٹھ کر آ گئے. جب وہاں سے سفر کر کے دہلی پہنچے اور اپنے پیر شیخ نظام الدین اولیاء محبوب الہی کے بارگاہ میں حاضر ہوئے، ان کو پتہ چل گیا. انہوں نے کہا امیر خسرو کیا ہوا، کہاں گئے تھے؟ کہا پانی پت. کس سے ملے؟ بو علی شاہ قلندر رحمۃ اللہ علیہ سے. کہا انہوں نے یہی کہا ہے نا کہ تمہارے پیر کو حضور کی محفل میں نہیں دیکھا؟ ہاں حضور یہی کہا ہے. کہا ٹھیک ہے، تم یہاں سے پانی پت جاؤ اور ان کو لے کر حضور کی محفل میں پہنچو، ہم یہاں سے پہنچ رہے ہیں. حیران ہوئے، اچھا چلے گئے سفر کرتے. وہاں گئے تو کہنے کی ضرورت نہیں، وہ پہلے سے تیار ہیں، تو روحانی وائرلیس ہے نا. انہوں نے کہا ٹھیک ہے، تمہارے پیر نے یہی کہا ہے نا، چلو ہم تیار ہیں. وہ وہاں سے پہنچے، ہم یہاں سے پہنچتے. دونوں نے ہاتھ پکڑا، آنکھ بند کی اور آنکھ کھولی تو مسجد نبوی میں، کوئی سواری کی ضرورت ہی نہیں، پہنچ گئے. اب جب مسجد نبوی میں پہنچے، دیکھا کہ پوری مسجد بھری ہوئی لوگوں سے، اور عام لوگ نہیں ہیں، ظاہر ہے سرکار کی محفل میں عام آدمی کہاں ہوگا. ایک سے ایک بڑھ کر متقی، پرہیزگار، بزرگان دین، اولیاء کاملین، اپنے وقت کے جلیل القدر علماء، صلحاء، صوفیاء، اتقیاء، اصفیاء. اب دونوں ہاتھ پکڑے ہوئے مسجد میں ڈھونڈ رہے ہیں، کس کو؟ حضرت نظام الدین اولیاء محبوب الہی کو. اور سامنے ممبر ہیں، سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف فرمائیں اور خطاب فرما رہے ہیں. انہوں نے کہا دیکھو یہ حضور کی محفل ہے، سرکار خطاب فرما رہے ہیں، تمہارے پیر تو نظر نہیں آ رہے. یہاں پر میں نے صحیح کہا تھا نا، ہم نے تمہارے پیر کو حضور کی محفل میں نہیں دیکھا. اب یہ بڑے رنجیدہ ہوئے، ہاتھ پکڑے ہوئے مسجد میں گھوم رہے ہیں، ڈھونڈ رہے ہیں حضرت نظام الدین اولیاء محبوب الہی، کہیں نہیں ملے. دیکھا میں نے یہی کہا تھا، ہم نے دیکھا نہیں ان کو حضور کی محفل میں، یہ حضور کی محفل ہے. اچانک ایک زینہ نظر آیا، ان کا چلو اوپر چل کے دیکھیں. جب زینے سے اوپر چڑھے تو بالکل وہی منظر جو نیچے تھا، وہی منظر اوپر. وہاں بھی سرکار ممبر پہ رونق افروز ہیں، خطاب فرما رہے ہیں، اور اوپر کی مسجد بھی لوگوں سے بھری ہوئی. تو انہوں نے، حضرت امیر خسرو نے کہا حضرت بو علی شاہ قلندر رحمۃ اللہ، چلو یہاں تلاش کرو، یہاں ہوں گے. دونوں ہاتھ پکڑے ہوئے گھومتے رہے، پوری مسجد میں دیکھتے رہے. کہا دیکھا میں نے کہا تھا نا یہاں نہیں. پھر ایک زینہ نظر آیا، پھر چڑھے اوپر تو وہاں بھی وہی منظر. ایک ایک منزل پر چڑھتے جا رہے ہیں، منظر تبدیل نہیں ہو رہا، ہر منزل پر سرکار موجود ہیں، خطاب فرما رہے، اور ہر منزل پر لوگ اسی طرح عاشقان مصطفیٰ صلی اللہ علیہ وسلم، صحابہ ہوں یا اولیاء ہوں، صلحاء ہوں، اصفیاء ہوں، ازکیاء ہوں، سارے موجود ہیں، اور سب باادب بیٹھے حضور کے خطاب کو سن رہے. انہوں نے کہا دیکھو میں نے کہا تھا یہاں نہیں ہے. غرض یہ کہ چلتے چلتے ساتویں منزل پر پہنچے، اور جب ساتویں منزل پر پہنچے اور وہاں دیکھا کہ حضور علیہ الصلوۃ والسلام خطاب فرما رہے ہیں، اور ان کے قدموں میں حضرت محبوب الہی نظام الدین اولیاء بیٹھے. انہوں نے کہا دیکھو یہ ہے میرے پیر کا مقام. आप कहते थे हमने नहीं देखा, ये है मेरे पीर का मकाम। और उसी वक्त उन पर एक कैफियत तारी हो गई, झूमने लगे हजरत अमीर खुसरो रहमतुल्लाह अलैह, और फौरन पढ़ने लगे, नमी दानम चे मंजिल बूद शब जाए के मन बूदम, खुदा खुद मीर मजलिस बूद अंदर लामा का खुसरो, मोहम्मद शमे महफिल बूद शब जाए के मन बूदम। मैं रात को किस मकाम पे था जहां मैंने अपने पीर को देखा था, जहां सरकार दो आलम अलैहि सलातो व सलाम को देखा था। मेरे पीर का मकाम ये है कि सरकार के कदमों में बैठे, कहा ये है, आप कहते नहीं देखा, ये देखो ये बैठे हुजूर के कदमों। ये हैं उलमाए हुजूरी के जो हर रात सरकार की महफिल में हाजिर होते हैं, हर रात सरकार दो आलम अलैहि सलातो व सलाम की महफिल में हाजिर होते हैं। क्या मकाम है उनका और क्या मर्तबा है, लेकिन इस चीज को जाहिर नहीं करते। ये एक राज है, बुजुर्गान दीन औलिया कामिलीन इस चीज को जाहिर नहीं करते। आपने किसी से सुना कि उसने कहा कल रात मैं हुजूर की महफिल में गया था? नहीं, आम लोगों की अकल में ही नहीं आई, आम लोगों को बताने की बात ही नहीं है। वो कहते हैं ये राज है, जो राज को राज रखेगा उसे मजीद राज बताए जाएंगे, और जो फाश कर देगा उसे नहीं बताया जाएगा। राज का मतलब ये है ना कि छुपाया जाए, और अगर उसको आश्कारा कर दिया जाए तो राज राज कहां रहा। तो कहने का मकसद ये है, उलमाए हुजूरी हैं, ये वो उलमा हैं, वो मशाइख हैं कि जिन पर नबी पाक अलैहिस्सलातु वस्सलाम का इतना करम था कि हर रोज हुजूर की जियारत। और हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी रहमतुल्लाह ताला अलैह के पीर मुर्शिद, और बाद रिवायतों में आया कि उनके उस्ताद हजरत शेख अब्दुल वहाब मुत्तकी रहमतुल्लाह अलैह फरमाते हैं कि एक रात मैं जाराना गया। जाराना मक्के से दूर एक मकाम है, जो लोग वहां गए हैं उमरे के लिए या हज के लिए वो जानते हैं कि एक होता है छोटा उमरा और एक होता है बड़ा उमरा। छोटा उमरा होता है मस्जिद आयशा से मकाम तनीम, वहां जाकर आप एहराम बांधें और दो नफिल पढ़ें, नियत करें आ जाएं उमरा कर लें और फिर चले जाएं। लोग हर रोज भी उमरा करते हैं, दिन में कई मरतबा करते हैं, जिसकी जैसी हिम्मत, ये छोटा उमरा कहलाता। जाराना जो है मक्के की हदूद से बाहर है, अलग मकाम है, गालिबन आधे घंटे का या पौन घंटे का रास्ता होगा हरम से जाराना तक। वहां पर एक मस्जिद है, हजरत शेख अब्दुल वहाब मुत्तकी रहमतुल्लाह अलैह फरमाते मैं उस मस्जिद में सो गया, एक रात में 100 मरतबा मुझे सरकार की ज्यारत, एक रात में 100 मरतबा। मैं सोचने लगा कि एक रात में 100 मरतबा, मेरे ख्याल से पूरी रात हुजूर के चेहरे को ही देखते रहे, कितना करम सरकार ने फरमाया। ऐसी मुकद्दस और बाबरकत मस्जिद है, और उस मस्जिद के करीब शहदाए हुनैन के मज़ारात हैं, जिसको सऊदी हुकूमत ने दीवार खींच के बंद कर दिया कोई जा ना सके, लेकिन आप जाएं तो वहां बड़ी खुशबू आती है और वहां बैठने से ही ईमान ताज़ा होता है। इसी तरह एक बुजुर्ग साईं तवक्कुल शाह रहमतुल्लाह अलैह, ये भी उलमाए हुजूरी में से, एक मुहद्दिस साहब बैठे हैं, हदीस शरीफ की किताब रखी है, तलबा बैठे हैं, शागिर्द बैठे हैं, पढ़ा रहे। तो आपने सुना होगा जब मुहद्दिस हदीस पढ़ाता है तो उसमें कहता है काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, दो दफा काला, पहले काला का मतलब रावी ने कहा और दूसरे का मतलब सरकार ने फरमाया। कहते ना नबी हुरैरा था काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, यानी हजरत अबू हुरैरा से रिवायत है, उन्होंने ये फरमाया कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने ये फरमाया, इसलिए काला दो मरतबा आता है, काला के माना कहा। तो हदीस शरीफ की किताब रखी है, शागिर्द बैठे हैं, मजमा है, साईं तवक्कल शाह साहब रहमतुल्लाह अलैह एक मजजूब बुजुर्ग थे। बुजुर्गान दीन में किस्में हैं, सालिक है, मजजूब है, मजजूब सालिक है, सालिक मजजूब है। एक है सालिक, सालिक कौन है, जो दुनिया में भी रहे, दुनियावी काम भी अंजाम दे, शादी भी हो, बच्चे भी हो, कारोबार भी हो, लेकिन रुजुए इल्लाह हो, हिदायत भी पहुंचाए और खुदा से भी वासिल रहे, उसकी तवज्जो मुकम्मल अल्लाह की जानिब, सालिक है। और एक है मजजूब, जो हर वक्त जज्ब की कैफियत में, उसे दुनिया माफिया का नहीं पता, दुनिया में क्या हो रहा है उसे नहीं पता, ना वो शादी करता है, ना उसके बच्चे हैं, ना कारोबार है, कुछ नहीं है, बस एक लौट लगी हुई, आंखें बंद हैं, उसको ना कपड़ों की जरूरत है ना कुछ है, दुनिया में है ही नहीं। मजजूब, एक है सालिक मजजूब और एक है मजजूब सालिक। सालिक मजजूब यानी वो दुनिया में है, होश में है, शरीयत पर भी अमल कर रहा है, लेकिन कभी कभी उस पर जज्ब की कैफियत तारी होती, कभी कभी, उसको कहते हैं सालिक मजजूब। और एक होता है मजजूब सालिक, जो हमेशा जज्ब की कैफियत में रहे, यानी दुनिया में रहे नहीं, बिल्कुल दुनिया माफिया से बेखबर, लेकिन कभी कभी होश में आ जाए, वो मजजूब सालिक है। बार सूरत, हजरत साईं तवक्कुल शाह साहब रहमतुल्लाह अलैह मजजूब सालिक थे। कभी कभी कैफियत दूर हो जाती थी, जज्ब की कैफियत दूर हो जाती, आ गए वहां पर जहां वो मौती साहब बैठे हुए हदीस पढ़ा रहे, हदीस पढ़ा रहे, आकर खड़े हो गए बराबर सुनने लगे। उन्होंने देखा एक फटे पुराने कपड़े हैं, बाल घर से अटे हुए, जैसे एक अजीब दीवाना मजजूब। उन्होंने एक नजर देखा, पढ़ाना शुरू कर दिया। उन्होंने पढ़ाया काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इन्होंने कहा वो एकदम रुक गए, ये क्या बोले। खैर इन्होंने कहा ऐसे ही करो। इन्होंने दोबारा कहा काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, उन्होंने कहा इशारा कर दिया, नहीं, फिर चुप हो गए। फिर तीसरी मरतबा कहा, फिर इन्होंने कहा रोक दिया। उन्होंने कहा क्या मसला है भाई आपको, मैं हदीस पढ़ा रहा हूँ, आप खामखा बीच में टांग अड़ा रहे, ये हदीस है हुजूर की जो मैं पढ़ा रहा हूँ, आप बीच में कह रहे नहीं। अब सुनो उनका जवाब, जब मोहद्दी साहब को गुस्सा आया ना कि बीच में ये मुझे डिस्टर्ब कर रहा है कि मैं कह रहा हूँ हुजूर ने फरमाया और आप खामखा करके बीच में मुझे रोक रहे हैं, तो इन्होंने क्या कहा, इन्होंने कहा मैं तेरे कहने को देखूं या सरकार के चेहरे को देखूं, मैं तुम्हें देखूं या हुजूर के चेहरे को देखूं। तुम कहते हो काला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हुजूर ने ये फरमाया, और मैं उनके चेहरे को देखता हूं, वो कहते मैंने ये कहा ही नहीं, वो फरमाते मैंने ये कहा ही नहीं, तो मैं तेरे कहने को देखूं या सरकार के चेहरे को देखूं। ये हैं उलमाए हुजूरी के हुजूर का दीदार कर रहे हैं, सरकार इतना करम फरमा रहे हैं कि जब उन्होंने चाहा हुजूर ने दीदार करा दी। तेरे कहने को, वो तो हदीस पढ़ रहे हैं ना जो लिखा हुआ है, अब वो कहते हैं सरकार फरमाते नहीं ये मैंने कहा ही नहीं। ऐसे ऐसे उलमा मशाइख सूफिया गुजरे कि जिन्होंने अपने नफ्स का जिहाद किया, इबादत और रियाजत, तकवा परहेजगारी, तहारत और पाकिजगी, ये सब इख्तियार किया और अपने कल्ब को इस तरह रोशन और मुनव्वर कर लिया और नबी पाक अलैहिस्सलाम के बारगाह में ऐसे हाजिर हो गए कि उलमाए हुजूरी में वो शामिल हो। नबी पाक अलैहिस्सलाम ने इतना करम फरमाया, किसी को हर रात ज्यारत होती थी, किसी को हर दिन ज्यारत होती थी, किसी को दिन और रात दोनों में ज्यारत होती थी। हजरत सैयद हसन रसूल नुमा, ये भी एक बुजुर्ग, हिंदुस्तान में इनका मजार है। हिंदुस्तान आप जाएं तो वहां बड़े बड़े उलमा सूफिया मशाइख असफिया अजकिया सुलाहा एक से एक बढ़कर मौजूद। हिंदुस्तान की सरजमीन कोई मामूली सरजमीन नहीं। सैयद हसन रसूल नुमा रहमतुल्लाह अलैह, उनके वाकयात में लिखा है कि कोई शख्स हाजिर होता था, मैं चाहता हूँ मुझे सरकार दो आलम अलैहिस्सलाम की ज्यारत हो जाए, फरमाए इधर आओ, उसको बुलाया, अपने बगल में दबाया, ज्यारत करा दी, बगल में दबाया, ज्यारत करा दी। अरे जो दूसरों को ऐसे ज्यारत करा दे वो खुद किस तरह देखता हो, उसका अपना मकाम क्या होगा, अपना मर्तबा क्या होगा, ये मामूली बात नहीं है। लोगों ने अपनी जिंदगियां सर्फ कर दी इसीलिए कि एक बार हुजूर की ज्यारत हो जाए, और हकीकत यही है कि अगर जिंदगी में एक बार भी ज्यारत हो जाए तो समझ लो उसका बेड़ा पार हो जाए। फरमाया जिसने मेरे रोजे की ज्यारत की वो ऐसा ही है जैसे उसने जिंदगी में मेरी ज्यारत की, रोजे की जिसने ज्यारत की वो ऐसा है जैसे जिंदगी में मेरी ज्यारत की, और जिसने वाकई हुजूर की ज्यारत की हो उसका मकाम क्या हो, उसका मर्तबा क्या हो। तो ये वो बुजुर्ग हैं कि जो उलमाए हुजूरी में से हैं, कि जब चाहते थे ज्यारत करते थे, सरकार इतना उन पर करम फरमाते थे कि किसी को हर रात ज्यारत होती थी, किसी को हर दिन ज्यारत होती, किसी को 24 घंटे ज्यारत होती। یہ ان کی کیفیت تھی. حضرت ابو بکر شبلی رحمت اللہ علیہ یہ بھی مجذوب سالک تھے, یعنی جذب کی کیفیت میں رہتے تھے لیکن کبھی کبھی وہ کیفیت دور ہو جاتی. ایک محدث صاحب بیٹھے حدیث پڑھا رہے, طلبا بیٹھے ہیں حدیث کی کتاب رکھی ہے, اچانک یہ داخل ہوئے. جیسے ہی داخل ہوئے محدث صاحب کھڑے ہو, لوگوں نے دیکھا یہ تو ایک مجذوب ایک دیوانہ ہے, یہ کوئی معزز انسان نہیں, دیکھنے میں تو ایسے ہی لگ رہا. ظاہر جو ظاہر بین لوگ ہیں وہ ظاہر کو دیکھتے ہیں لیکن جو باطنی نظر رکھتے ہیں وہ باطن کو دیکھتے ہیں, وہ ظاہری لباس کو نہیں دیکھتے, وہ جانتے ہیں اس کا مقام کیا ہے. ظاہری طور پر تو یہ دیوانہ معلوم ہو رہا ہے لیکن سب سے زیادہ باہوش تو یہی ہے, سب سے زیادہ عقل مند تو یہی ہے جس کو دنیا دیوانہ کہہ رہی ہے. حقیقت میں دنیا دیوانی ہے, سب سے زیادہ باہوش عقل مند یہی حضور کا دیوانہ ہے. لوگوں نے دیکھا ان کے اندر کوئی ظاہری ایسی چیز نظر نہیں آ رہی, لیکن استاد محترم کھڑے ہو گئے, ان کو بلایا, ان کی پیشانی کو چوما اور اپنے برابر بٹھا دیا. لوگوں نے دیکھا کہ یہ عجیب بات, ان میں کیا ایسی خاص بات. کچھ دیر وہ بیٹھے رہے, جب جانے لگے دوبارہ کھڑے ہو گئے, پھر ان کو وہاں تک چھوڑا, پھر واپس آ گئے. جب وہ چلے گئے اب ان سے پوچھا, حضرت یہ ایک دیوانہ مجذوب آیا تھا ابو بکر شبلی, آپ نے اتنی عزت کی اتنا احترام کہ اس کی پیشانی کو چوما اپنے پاس مسند پہ بٹھا دیا, بظاہر تو کوئی ایسی بات نہیں تھی, آپ نے یہ کام کیوں کیا؟ پیشانی کو بھی چوما, عزت احترام سے اپنے قریب بٹھایا, یہ کام آپ نے کیوں کیا؟ کہا میں نے وہی کیا جو میں نے حضور کو کرتے ہوئے دیکھا, میں نے وہی کیا جو سرکار کو کرتے ہوئے دیکھا تھا. میں نے دیکھا کہ جب یہ آئے حضور کے دربار میں سرکار نے ان کی پیشانی کو چوما اور ان کو بٹھا دیا, اور جب میں نے یہ سوال نبی پاک علیہ الصلوۃ والسلام سے کیا تو سرکار نے فرمایا میں اس سے اس لیے محبت کرتا ہوں کہ یہ ہر نماز کے بعد سورہ توبہ کی آخری آیت لقد جاکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم یہ پڑھتا ہے اور درود پڑھتا ہے اور مجھ پر سلام بھیجتا ہے, اس وجہ سے میں اسے محبت کرتا ہوں. یہ ہیں علماء حضور کہ جن کا ڈائریکٹ رابطہ ہے بارگاہ رسالت صلی اللہ علیہ وسلم. تو پتہ یہ چلا کہ ایک تو حاضری ہوتی ہے حاضری ہوئی اور واپس آ گئے, اور ایک حاضری ہے کہ جسمانی طور پر وہاں جائیں یا نہ جائیں, جس مقام پر ہو وہیں زیارت سے مشرف ہو, جس مقام پر ہیں وہیں زیارت سے مشرف ہو. حضرت مخدوم سلطان سید اشرف جہانگیر سمنانی نور اللہ مرقدہ بیمار ہو گئے, سخت بیمار. لوگوں نے سمجھا کہ شاید اب حضرت کے وصال کا وقت قریب آ گیا. خواب میں نبی پاک علیہ الصلوۃ والسلام تشریف لائے, فرمایا فرزند اشرف فکر نہ کرو, ابھی تمہاری زندگی باقی ہے, ابھی تمہیں تبلیغ کرنی ہے, ٹھیک ہو جاؤ گے. فرماتے ہیں اس کے بعد سے صحت ہونا شروع ہو گئی اور صحیح ہو. رابطہ ہے بارگاہ مصطفیٰ صلی اللہ علیہ وسلم. پتہ یہ چلا کہ ہم اگر اپنے قلب کو گناہوں کی آلودگی سے پاک اور صاف کر لیں تو اسی مقام پر حضور کی زیارت. پھر یہ ضروری نہیں کہ آدمی وہیں جائے, وہاں جانا تو ایک سعادت ہے, کہنے کا مطلب یہ نہیں کہ معاذ اللہ کوئی ایسی بات ہے, جانا تو ایک سعادت ہے, لیکن اگر یہیں پر قلب صاف ہو تو حضور کی شان یہ ہے کہ بندہ دنیا کے کسی بھی کونے میں ہو, غلام دنیا کے کسی کونے میں ہو, امتی دنیا کے کسی کونے میں ہو, نبی کی شان یہ ہے کہ وہیں پر ہی زیارت کرت. اور دیکھنے والوں نے دیکھا, کسی نے بغداد میں دیکھا, کسی نے اجمیر میں دیکھا, کسی نے کلیئر میں دیکھا, کسی نے مہرولی میں دیکھا, کسی نے کوچوچے شریف میں دیکھا, کسی نے پاک پٹن میں دیکھا. یہ سارے دیکھنے والے اپنے اپنے مقام پر نبی پاک علیہ الصلوۃ والسلام کی زیارت کر رہے ہیں. اصل یہ ہیں جو ہمہ وقت حضور کی حضوری میں موجود, حضور کی حضوری میں موجود اور حضور کی حضوری میں حاضر, ہمہ وقت حاضر. لیکن یہ حاضری ایسے ہی نصیب نہیں ہوتی, اس کے لیے عشق چاہیے, محبت چاہیے, بارگاہ رسالت کا ادب چاہیے, احترام چاہیے اور درود شریف کی کثرت چاہیے, تب بارگاہ رسالت میں حاضری ہوتی. ایسے نہیں کہ ہم نمازوں کو ترک کرتے رہیں، نبی پاک علیہ الصلوۃ والسلام کے احادیث کے خلاف کرتے رہیں، شریعت کے خلاف کرتے رہیں، اور پھر سوچیں ہمیں زیارت ہو جائے، ناممکن. پہلے ان کے حکم پر چلو، ان کے بتائے ہوئے طریقے پر چلو، اپنے آپ کو ان کی سیرت کے سانچے میں ڈھالنے کی کوشش کرو، اور وہی کرو جو ان بزرگان دین اولیاء کاملین نے کیا. یہ جتنے بھی حضرت شیخ عبداللہ محدث دہلوی، حضرت محبوب الہی سلطان نظام الدین اولیاء، حضرت امیر خسرو، حضرت عبدالوہاب متقی، حضرت سید حسن رسول نما، حضرت سائیں توکل شاہ صاحب رحمۃ اللہ علیہ، حضرت ابو بکر شبلی، مخدوم سمنانی، قطب ربانی، سید احمد اشرف جیلانی، جتنے بزرگان دین اولیاء کاملین ہیں، جو یہ کرتے رہے وہ تم بھی کرتے رہو، زیارت ہو جائے. اور آخری بات، بزرگان دین کے واقعات تو بے شمار ہیں، غوث پاک سے لے کر آپ اپنے پیر و مرشد تک دیکھ لیں، ہزاروں واقعات ہیں. یہ مختصر سی نشست اس بات کی متحمل نہیں کہ ان سارے واقعات کو ایک نشست میں بیان کیا جائے، کسی لمبی نشست میں ان تمام واقعات کو بیان کیا جائے گا. آخری میں اینڈ کر رہا ہوں اپنے پیر مرشد پر، حضرت اشرف المشائخ ابو محمد شاہ سید احمد اشرف شفیع جیلانی نور اللہ مرقدہ. کبھی آپ نے نہیں بتایا، مریدین میں بیٹھ کر، معتقدین میں بیٹھ کر، آج مجھے زیارت ہوئی، آج یہ ہوا وہ ہوا، کبھی نہیں. میں پہلے عرض کر چکا ہوں یہ ایک راز ہے، اور جس نے بتا دیا تو راز فاش ہو گئے. راز کو جو راز رکھتا ہے اس کو مزید راز بتائے جاتے ہیں، اور جو فاش کر دیتا ہے اس کو آگے نہیں بتایا جاتا. ایک دن آپ نے یہ فرمایا کہ جب یہ درگاہ شریف قائم ہوئی 1961 میں، حضرت قطب ربانی نے وصال فرمایا، ان کا مزار مبارک بنا یہاں پر. اس وقت یہ سب جنگل تھا، صرف بیچ میں مزار مبارک، پھر بعد میں حجرہ بنا دیا گیا، چاروں طرف جھاڑیاں تھیں، جھنکار تھے، درخت تھے، اور کوئی عمارت نہیں تھی. اس وقت کا واقعہ، والد گرامی حضرت اشرف المشائخ فرماتے ہیں کہ میرے ذہن میں خیال آیا کہ میری دستار بندی حضور کی بارگاہ میں نہیں ہوئی، میری دستار بندی سرکار کی بارگاہ میں نہیں ہوئی، یہ خیال آیا. اور اسی رات میں نے یہ دیکھا کہ اسی مقام پر جہاں مزار مبارک ہے، یہاں پر ایک تخت بچھا ہوا ہے، اور نبی پاک علیہ الصلوۃ والسلام رونق افروز، تمام بزرگان سلسلہ اشرفیہ موجود ہیں، حضرت مخدوم سمنانی، حضرت عبد الرزاق نور العین، اعلیٰ حضرت اشرفی میاں، حضرت قطب ربانی، سارے موجود ہیں. حضرت قطب ربانی نے اشارہ کیا کہ ادھر آؤ، میں آگے بڑھا، اور نبی پاک علیہ الصلوۃ والسلام نے اپنے دست مبارک سے میرے سر پہ دستار باندھا. حضرت قطب ربانی نے فرمایا جاؤ، تمہاری دستار بندی ہو گئی. یہ بتانا تھا کہ تم یہی سوچ رہے تھے نا کہ حضور کی بارگاہ میں نہیں ہوئی، آج حضور کی دست مبارک سے دستار بندی ہو. پتہ یہ چلا کہ یہ تمام مناسب ملتے ہیں بارگاہ رسالت صلی اللہ علیہ وسلم. جو وہاں مقبول ہے وہ ہر جگہ مقبول ہے، اور جو وہاں مردود ہو گیا اس کا کہیں ٹھکانہ نہیں. طریقت کا تو سلسلہ ہی یہی ہے، تمام سلاسل طریقت اس کا منتہا ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم، اور جس کا وہاں سے رابطہ کٹ گیا اس کا کہیں ٹھکانہ نہیں. اس لیے جتنے بزرگان دین اولیاء کاملین ہیں، وہاں سے اپنا رابطہ مضبوط اور مستحکم رکھتے ہیں. وہ جانتے ہیں کہ جب یہاں سے فیض ملے گا تب فیض آگے جائے گا، جب پیچھے سے نہیں ملے گا تو آگے کیسے جائے گا. کہنے کا مقصد یہ ہے کہ علماء حضوری وہ ہیں جن پر نبی پاک علیہ الصلوۃ والسلام کا خاص کرم ہے، اور سرکار دو عالم علیہ الصلوۃ والسلام جب چاہتے ہیں انہیں اپنی زیارت سے مشرف کر دیں. بہت بڑا انعام ہے اگر کسی مسلمان کو زندگی میں ایک مرتبہ بھی زیارت ہو جائے تو سمجھے اس کی معراج ہے، اس کے ایمان کی معراج ہے، اور اتنی بڑی نعمت ہے کہ دنیا کی کوئی نعمت اس کا مقابلہ نہیں کر سکتی، دنیا کی کوئی نعمت اس کا مقابلہ نہیں کر سکتی. تو اس نعمت کو حاصل کرنے کے لیے محنت کیجئے، کوشش کیجئے. ہم سوچتے ہیں ہم گناہگار خطا کار کیسے زیارت کر سکتے ہیں، لیکن ایک امید یہ ہے کہ ہم تو نہیں کر سکتے لیکن وہ کرا سکتے ہیں، وہ کرا سکتے ہیں. وہ چاہیں تو ایک نظر میں قلب کو پاک اور صاف کر دیں، اور اپنے نورانی چہرے سے اپنی زیارت سے مشرف فرما دیں. لیکن اس کے لیے ضروری ہے کہ ہم 5 وقت نماز کی پابندی کریں. نبی پاک علیہ الصلوۃ والسلام نے جن چیزوں کا حکم دیا وہ کریں، جن سے منع کیا اس سے اپنے آپ کو روک دیں، شیطان کے مکر و فریب سے اپنے آپ کو بچائیں، حتی الامکان بچانے کی کوشش کرتے رہیں، اللہ تبارک و تعالیٰ کا کرم ہوگا، پیر و مرشد کی نگاہیں کرم ہوگی، نبی پاک علیہ الصلوۃ والسلام کرم فرمائیں گے، زیارت ہو جائے، کوئی مشکل نہیں۔ اللہ رب العالمین ہم سب کو ان بزرگان دین اولیاء کاملین کے طریقے پر، ان کے راستے پر چلنے کی توفیق عطا فرمائے۔ آئیے دعا کریں، الہ العالمین ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما، یا اللہ ہماری نمازوں کو قبول فرما، یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ جو بیمار ہیں انہیں شفاء کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہیں ان کی پریشانیوں کو دور کر دے، جو قرض دار ہیں انہیں بار قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرما بردار بنا۔ اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما، ان کے روزگار میں ترقی عطا فرما، ان کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم۔ سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔